नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै विष्णु विश्वकर्माको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
रसुवागढी नाकाबाट आयात निर्यात ठप्प, भाषा नबुझेको भन्दै 2 महिनादेखि खाद्य सामग्रीको ढुवानी रोकियो।
बंगलादेशका राष्ट्रपति हमिदद्वारा उच्च स्तरीय भेटवार्ता, व्यापार र कृषि क्षेत्र लगायतमा सहयोग गर्ने बारे छलफल।
मौसम परिवर्तनसँगै आँखामा संक्रमणको समस्या बढ्दो, जथाभावी औषधिको प्रयोगले दृष्टि नै गुम्न सक्ने।
प्याक्सल इन्फेक्सनहरू भयो भने चाहिँ आँखा पाक्ने रोगले पनि कहिलेकाहीँ अलिकति बढी दुःख दिने र जटिल समस्या हुन जान्छ।
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढ्यो, अहिलेसम्मकै सबैभन्दा धेरै प्रदूषित कण भेटिएको भनाई।
र लगातार अपराजित रहँदै नेपाल एबीसी सेन्ट्रल जोन सिनियर महिला भलिबलको फाइनलमा उपाधिका लागि मालदिवसँग खेल्ने।
मेरो जीवन, मेरो शरीर, मेरै अधिकार।
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
हेरे छन् बचतका खुशीहरू, बचत गरौ ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात दुवै रोकिएको छ। भाषाको कारण देखाउँदै दुवै पक्षले एक अर्काका सामग्री आयात तथा निर्यातमा रोक लगाएका हुन्। चीनबाट आउने खाद्य सामग्रीमा चिनिया भाषा मात्रै लेखेका कारण शुरूमा नेपाली पक्षले आयातमा रोक लगाएको थियो। त्यसपछि चिनिया पक्षले पनि नेपाली खाद्य सामग्रीको लेबलिङ चिनिया भाषामा पनि लेखिएको हुनुपर्ने माग राख्दै निर्यातमा अवरोध गरेको हो। 2 महिनादेखि खाद्य सामग्रीको आयात तथा निर्यात नभएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पूर्ण विक्रम खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार अंग्रेजी भाषामा लेबलिङ गरिएको चिनिया खाद्य सामग्री न्यून मात्रामा आएको छ। केही समय अघि बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकमा रसुवामा उत्पादन भएका सामग्री लैजाने सहमति भएको थियो, तर पछिल्लो समय भाषाको समस्या भएपछि यो प्रक्रिया पनि अघि बढ़न सकेको छैन। चीनबाट नेपालमा चकलेट, चम्पा पिठो, बिस्कुट, सोया सस, अचार, जुस पाउडर, चिकन पाउडर, कफी, थुक्पा, चियापत्ती, ओखर, चामल, टिमुर, चिकन ब्रोथ क्यूब, मशरूम सुप, धुलो, खुर्सानी, मसला लगायतका सामग्री आयात हुने गरेको छ। यस्तै नेपालबाट भने मैदा, चिउरा, चिनी, जीरा, घिउ, चाउचाउ, पास्ता लगायतका सामग्री निर्यात हुँदै आएको छ।
रिक्त रहेका संवैधानिक निकायका नियुक्तिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सहित 3 शीर्ष नेताबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओली, सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो। तर अन्तिम समयमा तयारी नपुगेको भन्दै बैठक स्थगित भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।
नेपाल भ्रमणमा रहनुभएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद र राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता भएको छ। शीतलिवासमा भएको भेटवार्तामा नेपाल बंगलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि बंगलादेशी राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसेना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सँग भेटवार्ता गर्नुभएको थियो। उहाँहरूसँगको भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाईमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा द्विपक्षीय छलफल पनि भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुगम क्षेत्र रोज्ने कर्मचारीको बढुवा नहुने बताउनु भएको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा उहाँले सुगम क्षेत्रमा बस्न मरिहत्ते गर्ने कर्मचारीलाई सरकारले प्रमोशन नगर्ने कानूनी व्यवस्था गर्न लागेको बताउनु भएको हो। मन्त्री पण्डितले बढुवाका लागि नम्बर नपुग्दा दुर्गम क्षेत्रमा जान चाहने कर्मचारीहरूको नियत सही नभएको भन्दै उनीहरूमाथि पनि कडा निगरानी राखिने बताउनुभयो।
मूल्याङ्कन गर्नुपर्ने भएकोले गर्दा एउटा टोली बनाएर त्यसले काम गरिरहेको कति गरेका छ, फाइनलमा पुगिन नसकेको यो ऐन आइसकेपछि त्यो पनि आउला। अब हाम्रो अहिले प्रवृत्ति के हो भन्दाखेरि, विकटमा कुन बेला जान चाहने भन्दाखेरि प्रमोसनको बेला नम्बर पुगेन भने मलाई चाहिँ विकटै हालिदिनुहोस् भनेर चाहिँ त्यो नम्बर पुर्याउनको निम्ति, प्रमोसनको निम्ति जाने होइन भने सुगममा सकेसम्म सुगममा चाहिँ बस्ने।
आउँदो मंसिर 14 गते हुने उपचुनावमा सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदमा 23 जनाले उम्मेद्वारी दिएका छन्। धरानमा 13 दलका र 10 स्वतन्त्र उम्मेद्वार गरी 23 जनाको मनोनयन दर्ता भएको हो। यस्तै 5 थरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष पदका लागि 8 वटा राजनैतिक दलले मनोनयन दर्ता गराएका छन्। यस्तै 5 थरकै हिलिहाङ गाउँपालिका वडा नम्बर 7 को वडा अध्यक्ष पदमा 6 जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै फिदिम नगरपालिका वडा नम्बर 1 को वडा अध्यक्ष पदमा 7 राजनीतिक दलले मनोनयन दर्ता गराएका छन्। यस्तै संखुवा सभाको मकालो गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनका लागि विभिन्न 7 वटा दलका 7 जनाले उम्मेद्वारी दिएका छन्। यस्तै बैतडीका विभिन्न 3 वटा वडामा मनोनयन दर्ता गरिएको छ। सुर्नया गाउँपालिका वडा नम्बर 1 मा 2 जना, पुर्चौडी नगरपालिका वडा नम्बर 4 मा 3 जना र दोगडा केदर गाउँपालिका वडा नम्बर 4 मा 3 जनाको उम्मेद्वारी परेको छ। यस्तै लमजुङको सुन्दर बजार नगरपालिका 2 मा वडा अध्यक्ष पदका लागि 5 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर 1 को वडा अध्यक्ष पदका लागि 3 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 6 को वडा अध्यक्ष पदका लागि 5 जनाले उम्मेद्वारी दिएका छन् भने अर्घाखाँचीको मालारानी गाउँपालिकाको वडा नम्बर 3 को अध्यक्ष पदका लागि 3 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 16 मा अध्यक्ष पदका लागि राजनैतिक दलका 5 र 2 स्वतन्त्र गरी 7 जनाले उम्मेद्वारी दर्ता गराएका निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
नेपालको सुस्ता, कालापानी, लिपु लेक, लिम्पियाधुरा लगायतका भूभाग भारतबाट अतिक्रमण भइरहेका हुँदा कूटनीतिक पहल मार्फत समस्याको समाधान खोज्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाई अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले आज दायर गर्नुभएको रिटमा नेपालका भूभाग भारतबाट अतिक्रमित जग्गा तथा सीमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीति नियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेश को माग गरिएको छ। रिट निवेदनमा नेपालको संविधानमा राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षा सम्बन्धी सार्वभौम सत्ता, सम्पन्न नागरिकको हक अधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्ने भएको व्यवस्था अनुसार सुरक्षा गर्न माग गरिएको छ।
कर्णाली करिडोरको ट्र्याक खोल्ने काम कालीकोट र बाजुराको भूभाग छिचोल्दै हुम्ला पुगेको छ। कर्णाली करिडोरले कर्णालीका पुराना 5 जिल्ला मात्र नभई कर्णाली प्रदेशकै स्वरूप नयाँ बनाउने स्थानीय बासिन्दाको विश्वास छ। 196 किलोमिटर लामो सड़कमध्ये 40 किलोमिटर कालीकोट खण्ड, 44 किलोमिटर बाजुरा खण्ड र 113 किलोमिटर हुम्ला खण्डमा पर्छ। सड़क बनेपछि समग्र कर्णालीको समृद्धि शुरू हुने हुम्लाको ताजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताउनु। सड़क बनेपछि सुदूरपश्चिम प्रदेशको बाजुरा र कर्णाली प्रदेशको हुम्ला, मुगु र कालीकोट जिल्लाका बासिन्दालाई धेरै सहयोग पुग्ने देखिन्छ। यो सड़क भारतको रूपडिया नाकाबाट शुरू भएर कालीकोटको खुलालु, लैफु हुँदै बाजुराको जगन्नाथ र हिमाली गाउँपालिका तथा हुम्लाको ताजाकोट गाउँपालिका र सिमकोट जोडेर तिब्बतको सीमासम्म जोडिन्छ। करिडोर बनेपछि खाद्यान्न लगायतका विभिन्न वस्तुको बजार भाव सस्तो हुने स्थानीय बासिन्दाले आशा गरेका छन्। करिडोर बनेपछि समयसँगै पैसाको पनि बचत हुने देखिएकाले नागरिकमा उत्साह छाएको छ। नेपाली सेनाले निर्माण गरिरहेको सड़कले पछिल्लो समय गति लिएपछि करिडोरले समेट्ने क्षेत्रका बासिन्दामा उत्साह थपिएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिमाल रेमेट पुर्याउँछ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट आईएसओ 9001:2015 सर्टिफाइड, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नु।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98-550-50-859, 98-550-50-860।
शिक्षा नै महिला हिंसा न्यूनीकरणको पहिलो आधार हो।
यहाँहरूको विश्वास जित्दै मेगा बैंक अघि बढ्दै, मेगा बैंकको जनहितमा जारी सन्देश।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले रसुवागढी नाकाबाट आयात निर्यात ठप्प, भाषा नबुझेको भन्दै 2 महिनादेखि खाद्य सामग्रीको ढुवानी रोकियो, बंगलादेशका राष्ट्रपति हमिदद्वारा उच्चस्तरीय भेटवार्ता, कर्णाली करिडोरको ट्र्याक खोल्ने काम कालीकोट र बाजुराको भूभाग सिसोल्दै हुम्ला पुग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, आँखा पाक्ने समस्याका बिरामी बढेकोले सावधानी अप्नाउन डाक्टरहरूले सुझाव दिएका छन्। गर्मीको समय सकिएर जाडो सुरु हुने बेला र जाडो सकिएर गर्मी सुरु हुने बेला हावामा हुने अति सूक्ष्म जीवाणुको असरले आँखा पाक्ने समस्या बढ्ने वरिष्ठ आँखा रोग विशेषज्ञ रमेश बहादुर प्रधानले जानकारी दिनुभयो। पछिल्लो समय उपचारका लागि अस्पताल पुग्ने मध्ये 20% आँखा पाक्ने समस्या देखिएको उहाँले जानकारी दिनुभयो। आँखा रातो हुने, दुख्ने, हेर्न अप्ठ्यारो हुने र बिहान उठ्दा चिप्राले आँखा टालिए र आँखा पाक्ने समस्या हुन सक्ने उहाँको भनाइ छ। यस्तो भएमा तत्काल आँखा अस्पताल गएर जाँच गर्न उहाँले सुझाव दिनुभएको छ। आँखामा समस्या हुँदा डाक्टरहरूको सुझाव बिना हालिने औषधिले दृष्टि नै गुम्ने जोखिम धेरै हुने भन्दै वरिष्ठ आँखा रोग विशेषज्ञ रमेश बहादुर प्रधानले जथाभावी औषधिको प्रयोग नगर्न सचेत गराउनु भएको छ। आँखामा समस्या हुनै नदिनका लागि बाहिर हिँडुल गर्दा ध्यान दिन, नियमित रूपमा सफा पानीले आँखा धुने र आँखा पाकिसकेको व्यक्तिको सम्पर्कमा नजानाले समस्याबाट केही हदसम्म बस्न सकिने उहाँको भनाइ छ। सावधानी अपनाउँदा अपनाउँदै पनि समस्या भएमा तत्काल अस्पताल गएर जाँच गराउन उहाँले सुझाव दिनुभएको छ। आँखा पाक्ने समस्या कसैलाई एक हप्तामै ठिक हुने र कसैलाई 10-15 दिन र कसैलाई लामै समय पनि समस्या हुने भएकोले नआत्तिन र डाक्टरको सल्लाहमा आँखामा औषधिको प्रयोग गर्न वरिष्ठ आँखा रोग विशेषज्ञ प्रधानले आग्रह गर्नुभएको छ। साथी बिना नेउपानेले नेत्र रोग विशेषज्ञ डाक्टर रचना सिंह राणासँग मौसम परिवर्तनमा आँखा पाक्ने समस्या र उपचारका तरिकाबारे कुराकानी गर्नुभएको छ।
गर्मीबाट जाडोमा आउँदा पनि आँखाको इन्फेक्सन जुन कन्जङ्टिभाइटिस भन्छौँ हालचालै निकै देखिरहेको छौँ। साधारण रुगा लाग्छ हामीलाई, अलिअलि नाक बग्ने होइन, आँखाबाट आँसु झर्ने, सँगै आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, अहिले चाहिँ धेरै त्यो देखिरहेको छौँ। त्यसमा चाहिँ बिरामीलाई आँखा इन्फेक्सन हुनुको साथै अलिअलि ज्वरो आएको जस्ता सिम्टम्सहरू हुने, जिउहरू गल्ने होइन, हल्का देखिन थाल्छ। अब यो भाइरल इन्फेक्सन भयो भनेर हामीले कहिलेकाहीँ चाहिँ यो इन्फेक्सनलाई वास्ता नगरे भाइरल हो आफै ठिक भइहाल्छ भन्ने हिसाबले नै सोचिन्छ। तर कहिलेकाहीँ भाइरल इन्फेक्सन मात्रै नभएर ब्याक्टेरियाहरूले ग्रो गरेर ब्याक्टेरियल इन्फेक्सनहरू भयो भने चाहिँ आँखा पाक्ने रोगले पनि कहिलेकाहीँ चाहिँ अलिकति बढी दुःख दिने र जटिल समस्या हुन जान्छ। सो समयमै उपचार गरेको राम्रो हुन जान्छ।
कसैले अब मलाई यो सामान्य त हो नि, आँखा अलिअलि दुख्ने, अलिअलि चिलाउने, अलिअलि फोहोर आउँदैमा केही हुँदैन भनेर यदि घरमा नै बस्नुभयो भने चाहिँ कस्तो खालको जोखिम निम्त्याउँछ?
कहिलेकाहीँ त यो सात दस दिनमा निको हुन्छ पनि, हामीले पनि कहिलेकाहीँ ज्वरो रुगा लाग्दा पनि यो सात दस दिनमा आफै निको हुने रोग हो। हो होइन, तर सधैँ यो निको हुन्छ भन्ने ग्यारेन्टी दिन सकिँदैन। के गरी ब्याक्टेरियल इन्फेक्सन भएर जटिल रूप लियो भने हाम्रो त्यो भाइरस कीटाणु चाहिँ आँखामै सीमित भएर पछि गएर नानी संक्रमित गर्दै जान्छ, केराटाइटिस भन्छौँ हामी त्यसलाई। र पेसेन्टको इन्फेक्सन कन्ट्रोल भएको दुई हप्ता तिन हप्तापछि पेसेन्टलाई बिस्तारै धमिलो हुँदै जाने, आँखा घाममा हेर्न गाह्रो हुने र आँखा खोचेको जस्तो अनुभव हुने, त्यो समस्याले दुःख दिन्छ। र बिरामी पहिला नआए भने पछि गएर हाम्रोमा आउनुहुन्छ, त्यो रूपले चाहिँ हतपत्त भाइरल इन्फेक्सन कम नहुने र लामो समय रूप निको हुन दिने हुने हुनाले त्यसले अलिकति समस्या निम्त हुन सक्छ।
कतिपय अब आँखाको समस्या समयमा नै उपचार गरेन भने आँखाको ज्योति नै गुम्ने हुने रहेछ, यसमा चाहिँ त्यो लागु हुन्छ कि हुँदैन?
ब्याक्टेरिया सबै साधारण खालको हुँदैन, त्यसमा पनि एक दुईवटा ब्याक्टेरिया जुन गोनोकोकल इन्फेक्सन भन्छौँ त्यो ब्याक्टेरियाहरू चाहिँ अलिक गाह्रो खालको हो। अब कहिलेकाहीँ सानो बच्चामा पनि यो खालको इन्फेक्सन हुन्छ, त्यो भयो भने बच्चाको आँखाको भित्र इन्फेक्सन हुनुको साथै यो बच्चाको परेलीभित्र लिड्सको भित्र एक किसिमको मेम्ब्रेन बन्दै जान्छ। त्यो मेम्ब्रेन बन्यो भने त्यो मेम्ब्रेनले गर्दा पछि आँखै टाँसिने रूप हुन्छ र भित्र आँखामा जालो बढ्दै जान्छ। सो त्यसले गर्दा पछि बच्चाको आँखा सानो हुने, आँखा खोल्दा खोज्दाखेरि नहुने होइन, त्यो किसिमको समस्या भएर जुन गोनोकोकल इन्फेक्सन भने त्यो सुरुमा त आँखा कन्जङ्टिभाइटिस नै हो, तर त्यसले चाहिँ नानीलाई छिट्टै संक्रमित गर्ने भएर नानी पातलो भएर इभन पर्फोरेसन अफ कर्निया पनि गरेको हामी देखेका छौँ। सो कुनै पनि इन्फेक्सनलाई हामी साधन तयार नलिउँ।
यो त समस्या देखिसकेपछिको कुराहरू भयो, पहिला नै चाहिँ हामीले आँखालाई कसरी जोगाउन सकिन्छ?
अहिलेको जुन हाम्रो पल्युसन धुलो धुवाको हाम्रो जुन इन्भाइरोमेन्ट हामीमा हेरिरहेछौँ त्यहाँ जहाँ पनि त्यो किसिमको समस्या नआउने भन्ने हुँदैन, कतै बढी र कतै कम मात्रै हो। त्यसले गर्दा हामी आँखामा एकदम सफाइमा ध्यान दिनुपर्छ। बिहानै पनि राम्रोसँग आँखालाई विशेष अलिकति टाइम दिएर सरसफाइ गर्ने, दिनभरिको हाम्रो वर्क सिद्धिएपछि साँझ गए पनि सफा पानीले मुखलाई खलखल पखाल्ने होइन, त्यो गरे पनि धेरै समस्या कम हुन्छ। र अब चस्माहरूको हिसाबमा चाहिँ चस्मा लाउने व्यक्ति हुनुहुन्छ भने चस्मा पनि एक किसिमको प्रिभेन्सन गर्छ चस्माले, र चस्माको पावर छैन भने पनि धेरै जस्तो जस्तो कम्प्युटरहरूमा काम गर्नुहुन्छ या मोटरसाइकलमा धेरै हिँड्ने बिरामी छ भने म के भन्न चाहन्छु भने पावर नभए तापनि प्लेन खालको ग्लास तर एउटा धुलो रोक्ने हिसाबले पनि एउटा ग्लास लाउनु भए पनि र घाममा हेर्दा इभन गगल्स भन्छौँ हामी होइन, त्यो किसिमले पनि त्यसले पनि धेरै कुरा प्रिभेन्सन गर्छ।
उहाँ हुनुहुन्थ्यो आँखा रोग विशेषज्ञ डाक्टर रचना सिंह राणा। मौसम परिवर्तनमा आँखा पाक्ने समस्या र त्यसको उपचारका तरिकाका बारेमा जानकारी दिँदै अब फेरि खबरकै सिलसिला। सरकारले भीआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सचेत गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न पनि सांसद मन्त्रीहरूलाई आग्रह गर्नुभयो। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले आफूहरूमाथि हेपाह प्रवृत्ति देखाएको गुनासो गरेका थिए। त्यसको जवाब दिने क्रममा मन्त्री भट्टराईले सांसद मन्त्रीहरूले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई थर्काउने गरेको पाइएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो।
भीआईपीमा जान सक्ने एउटा मन्त्रीको हो भने कतिजना जान सक्छ, एउटा सांसदको हो भने कतिजना जान सक्छ, त्यो सबै स्ट्यान्डर्ड हामीले बनाएको छ। गर्ने नगर्ने युज त्यो आफ्नो काम, तर युज गर्नेले पनि आफ्नो लिमिटेसनमा आफ्नो तोकेको अवस्थामा बस्नु।
बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई 15 वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ। काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्य गढी गाउँपालिका 6 घर भई अहिले ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ भन्ने कृष्ण मायात लामाले बालिकालाई पढाइदिने प्रलोभनमा पारेर भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। उनलाई 8 वर्षपछि आज प्रहरीले काठमाडौँको बुढानीलाई कण्ठ नगरपालिकामा रहेको देउवा चोकबाट पक्राउ गरेको हो। बेचबिखनमा संलग्न शेरबहादुर लामा भने फरार छन्। उनीहरूले 10,000 रुपियाँ भारतीय रुपियाँमा बालिकालाई बेचेको ब्युरोले जनाएको छ।
नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका कार्यकारी निर्देशक सीईओ सहित 5 जना प्रपक्षका लागि कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतको आदेशमा सीईओ विपेन्द्र प्रधान, कानूनी सल्लाहकार कुमुद कुमार भट्टराई, डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई कारागार चलान गरिएको हो। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूलाई गएको असोज 29 गते पक्राउ गरेको थियो।
नारायणी नदीमा मिनी पानी जहाजको परीक्षण यात्रा हुने भएको छ। सरकारले घोषणा गरेको पर्यटन वर्ष 2020 लक्षित गर्दै आउँदो शनिबारसम्म मिनी पानी जहाजको परीक्षण यात्रा शुरू गर्ने तयारी भएको भरतपुर महानगरपालिकाले जनाएको छ। अहिले भरतपुर महानगरपालिका 16 ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रूज निर्माणको काम भइरहेको छ। क्रूजको बाहिरी भागमा सिसा राख्न मात्र बाँकी रहेको र इन्जिन जडान भइसकेको मिनी पानी जहाज निर्माण गरिरहेको राइनो वाटर एन्टरटेनमेन्ट प्रालीका प्रबन्ध निर्देशक रामचन्द्र कणेलले जानकारी दिनुभयो। शौचालय लगायतका अन्य निर्माणको काम पनि सकिएको छ। विदेशी प्राविधिक टोलीको सहयोगमा परीक्षण हुने जनाइएको छ। मिनी पानी जहाजको भुइँतलामा 90, पहिलो तलामा 100 जना बस्न मिल्ने सीट रहनेछ भने पहिलो तलाको अगाडिपट्टि र दोस्रो तलाको खुल्ला ठाउँमा 15 जना उभिन मिल्ने पनि कणेलले बताउनुभयो। क्रूज 100 फिट लम्बाई र 25 फिट चौडाईको हुने पनि कणेलले बताउनुभयो।
आप्रवासी कामदारको अधिकार संरक्षणका लागि काठमाडौँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले भर्ना प्रक्रिया स्वच्छ नहुँदा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको अवस्था जोखिममा रहेको निष्कर्ष निकालेको छ। सम्मेलनमा स्वच्छ र जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासनका सवालहरू र आप्रवासी कामदारको न्यायमा पहुँचको विषयमा विभिन्न तीनवटा सत्रमा भएको छलफलले विदेश जाने कामदारको अवस्था जोखिममा रहेको निष्कर्ष निकालेको हो। छलफलमा कामदारले गन्तव्य देशमा विभिन्न समस्या भोग्नु परेको भए पनि त्यहाँ जानु अगाडि आफ्नै देशमा समेत भर्ना प्रक्रियादेखि विभिन्न समस्याहरू भोग्नु परेको विषय उठाएका छन्। 26 गतेदेखि शुरू भएको सम्मेलन भोलिसम्म चल्नेछ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सृजनशील नेपाली युवा सिनेकर्मीहरूमा किम्फको आह्वान, कथानक, वृत्तचित्र वा एनिमेसन मध्ये कुनै एक विधामा आफ्नो 3 मिनट अवधिको सर्ट फिल्म नोभेम्बर 15, 2019 भन्दा अगाडि बुझाउनुहोस् र नगद पुरस्कारको साथसाथै किम्फमा प्रदर्शित हुने मौका पाउनुहोस्। थप जानकारीको लागि किम्फ हिमाल एसोसिएशन लाजिमपाट काठमाडौँ, फोन नम्बर 01-444-0635, www.kimff.org।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4235।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52243552 र 52243553।
वेबसाइट www.drishtieye.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेसीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। वैदेशिक रोजगारीमा जाँदा पासपोर्टमा श्रम स्टिकर टाँस्नुपर्ने झन्झटको अन्त्य भएको छ। विद्युतीय स्टिकर अर्थात ई स्टिकर प्रणाली लागू भएपछि यस्तो झन्झटको अन्त्य भएको हो। हिजो वैदेशिक रोजगार कार्यालय ताहसलमा नयाँ श्रम स्वीकृतिका लागि आवेदन गरेका 112 जनाले ई स्टिकर प्राप्त गरेका छन्। यस्तै आजदेखि पुनः श्रम स्वीकृति लिनेलाई पनि ई स्टिकर दिन शुरू गरिसकेको विभागका महानिर्देशक भीष्म कुमार भूषालले जानकारी दिनुभयो। यसले गर्दा कामदारलाई श्रम स्टिकरको लागि ताहसल पुगिराख्नुपर्ने अवस्थाको अन्त्य भएको छ। आजदेखि धनगढी र सुर्खेतबाट पनि ई स्टिकर दिन थालिएको छ।
नेपाल निर्माण व्यवसाय सिंचाई महासंघले खानेपानी ढल तथा विद्युतको पोल र सड़क निर्माणको काम एकैसाथ हुने गरी टेण्डर आह्वान गर्न सरकारसँग माग गरेको छ। महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँको खानेपानी ढल विद्युतको पोलको निर्माण कार्य एकैसाथ नहुँदा काठमाडौँका सड़कको निर्माण कार्य दिगो हुन नसकेको बताएको छ।
खोटाङको हलेसी तुवाचोङ नगरपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई गएको साउनमा गृह मन्त्रालयमा तानिएपछि अर्का प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा नआउँदा सेवा प्रवाहमा समस्या भएको मेयर इवन राईले बताउनुभयो।
शेयर बजार परिसूचक नेप्सी आज झण्डै 5 अङ्कले घटेको छ। आज 4.80 अङ्कले नेप्से घट्दा कारोबार रकम पनि 10 करोड़ रूपियाँ घटेको छ। आज 154 कम्पनीको 27,54,27,000 रूपियाँ बराबरको 9,08,000 कित्ता शेयर 4,127 पटकमा कारोबार भएको छ।
मेरो पनि भन्नु छ।
निलम्बित सांसद अफताब आलमको अपराध बढ्दै वरिष्ठ वकिलहरूको मान घट्दै शीर्षकको विचार उज्यालो अनलाइनमा पढेर धेरै साथीहरूले प्रतिक्रिया दिनुभएको छ। फेसबुकमा विकास राई लेख्नुहुन्छ, अदालतलाई अल्म ल्याउन र फैसला आफ्नो पक्षमा पार्न आलमले अझै पनि शक्ति र पैसाको हदैसम्मको दुरूपयोग गरिरहेका छन् भन्ने एउटा प्रमाण हो यो। अनि आलमको यो अपराध कर्मलाई लुकाउन वकिलहरू नै खुलेआम लाग्नुले झन आशंका जन्मिएको छ। यसै विषयमा पुन नेत्र लेख्नुहुन्छ, आलमको पक्षमा बहस गर्ने वकिलहरूमाथि पनि छानबिन गर्नुपर्छ। यस्ता वकिलहरूका कारण अपराधी जोगिने र पीड़ित झन अन्यायमा पर्ने गरेका छन्।
पर्यटन मन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्नुहोस् भनेको खबर उज्यालो अनलाइनमा पढेर प्रेम साउद भन्नुहुन्छ, विमानस्थलमा कर्मचारीको व्यवहार निकै रूखो हुने गरेको छ। यात्रुलाई गर्ने व्यवहारबारे कर्मचारीलाई तालिम दिन आवश्यक छ।
फेसबुकमा मुकुन्द नाम राखेका साथी लेख्नुहुन्छ, मन्त्रीज्यूले पनि भीआईपी कक्ष प्रयोग गर्न पाएपछि विमानस्थलमा अरू यात्रुको दुःख पीड़ा चटक्कै बिर्सने नगरौं।
भाषाका कारण रसुवागढ़ी नाकाबाट आयात निर्यात ठप्प भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा सुशान्त श्रेष्ठ भन्नुहुन्छ, भन्सारमा पनि राजनीति छ, भाषा नबुझेर भन्दा भन्सारमा कमिशन नपाएर आयात निर्यात ठप्प हुने गरेको हुन सक्छ, छानबिन गर्न आवश्यक छ।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू दीपा तिमल सिन्हा र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब विदेशका खबर। भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढ़ेको पाइएको छ। आज बिहान नयाँ दिल्लीको आकाशको वायुमा अहिलेसम्मकै सबैभन्दा धेरै प्रदूषित कणहरू भेटिएको भारतीय संचार माध्यमले जनाएका छन्। आज त्यहाँको वायु प्रदूषणको मात्रा अघिल्ला दिनको तुलनामा बढ़ेको र हावाको प्रदूषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स एक्यूआई बढेर 500 पुगेको खबरमा उल्लेख छ। यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो। एक्यूआई 500 पुग्नु भनेको हावामा प्रदूषित वस्तुको मात्रा अति खराब रूपमा रहेको मानिनु हो। हरियाणा राज्यको नजिक रहेको गुरुग्राम र नोएडाको वायुमा रहेको प्रदूषणको मात्रा धेरै रहेको पाइएको छ। प्रदूषण बढेपछि यसअघि त्यहाँका विद्यालय बन्द गरिएको थियो भने गाड़ी पनि जोर बिजोर प्रणालीमा चलाइएको थियो।
दक्षिण अमेरिकी देश बोलिभियाकी विपक्षी सिनेटर जिनाइन अनेजले आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएको छ। उहाँले आफू संविधान अनुसार राष्ट्रपतिको दावेदार भएको बताउँदै चाँडै चुनाव गराउने बताएको बीबीसीले जनाएको छ। तर पूर्व राष्ट्रपति इभो मोरालेसको पार्टीका विधायकले भने अनेजको घोषणाको विरोध गरेका छन्। मोरालेस आफू असुरक्षित भएको भन्दै शरण लिन मेक्सिको पुग्नुभएको छ। चुनावमा धाँधली भएको भन्दै विरोध प्रदर्शन भएपछि राष्ट्रपति मोरालेसले गएको आइतबार राजीनामा दिएर विपक्षी सिनेटर जिनाइन अनेजले आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएको हो।
नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल अपराजित रहँदै एसियन भलिबल कन्फेडरेशन एबीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशको ढाकामा आज भएको लीग चरणको अन्तिम खेलमा मालदिप्सलाई 3-0 सेटमा पराजित गर्दै नेपाल 100% जितसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। अब नेपालले उपाधिका लागि मालदिप्ससँग नै खेल्नेछ। मालदिप्स पनि लीगको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ। नेपालकी सरस्वती चौधरी प्ले अफ दि म्याच चुनिन्। यसअघि नेपालले अफगानिस्तान, किर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो।
चीनमा भइरहेको बीएनआर कप 2020 क्रिकेट प्रतियोगितामा नेपालको 19 वर्ष मुनिको राष्ट्रिय महिला टोली विजयी भएको छ। सांघाईमा भएको खेलमा चीनलाई 8 विकेटले हराउँदै नेपालले पहिलो जित निकालेको हो। चीनले दिएको 38 रनको सामान्य लक्ष्य नेपालले 6 ओभरमा मात्रै 2 विकेट गुमाएर फेटायो। यसअघि पहिले ब्याटिङ गरेको चीनले 10 ओभरमा अल आउट हुँदै 37 रन बनाएको थियो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग 29 रनले पराजित भएको थियो। अब नेपालले भोलि म्यानमारसँग र पर्सी मलेसियासँग खेल्नेछ।
र भारतमा भइरहेको 19 वर्ष मुनिको च्यालेन्जर्स कप एक दिवसीय क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। हैदराबादमा भएको खेलमा नेपाल भारतको ए टिमसँग 107 रनले पराजित भयो। भारत एले दिएको 248 रनको लक्ष्य पछ्याएको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 140 रन मात्र बनाउन सक्यो। नेपालका विशाल विक्रम केसीले 71 रनको योगदान गरे पनि नेपाललाई जिताउन सकेनन्। खराब शुरूआत गरेको नेपालले 49 रन जोड्दा 6 विकेट गुमाएको थियो। तर विशालले 7 विकेटका लागि शेयर मल्लसँग 56 रनको साझेदारी गर्दै नेपालको सम्मानजनक स्कोर बनाए। शेयर मल्लले 21 रन बनाए। यस्तै आकाश चन्द 19 रनमा अभिजित रहे। अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत एले 48 ओभर 2 बलमा अल आउट हुँदै 246 रन बनाएको थियो। यसअघि पहिलो खेलमा नेपाल भारतको सी टिमसँग 10 विकेटले पराजित भएको थियो। अब नेपालले भारतको बी टिमसँग पर्सी खेल्नेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
रसुवागढी नाकाबाट आयात निर्यात ठप्प, भाषा नबुझेको भन्दै 2 महिनादेखि खाद्य सामग्रीको ढुवानी रोकियो।
बंगलादेशका राष्ट्रपति हमिदद्वारा उच्च स्तरीय भेटवार्ता, व्यापार र कृषि क्षेत्र लगायतका सहयोग गर्ने बारे छलफल।
मौसम परिवर्तनसँगै आँखामा संक्रमणको समस्या बढ्दो, जथाभावी औषधिको प्रयोगले दृष्टि नै गुम्न सक्ने।
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढ्यो, अहिलेसम्मकै सबैभन्दा धेरै प्रदूषित कण भेटिएको भनाई।
र नेपाल एबीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि मालदिवसँग खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र विष्णु विश्वकर्मा पनि विदा हुन्छौ। नमस्कार।